नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा 4 बाल बालिकाको ज्यान गयो, बाल बालिकालाई लागेको रोगको पहिचान हुन सकेन।
बाढ़ी पीड़ितलाई राहत वितरण गर्न एकद्वार प्रणाली लागू नगर्न सर्वोच्चको आदेश। पहिरो पीड़ित नागरिकलाई दैनिक 70 रूपियाँ खाना खर्च दिने गृह मन्त्रालयको प्रस्ताव।
दुई नम्बर प्रदेशमा जारी भएका आचार संहिता लागू गर्न सरकारलाई निर्वाचन आयोगको आग्रह, माग भएका कर्मचारी र सामग्री तत्काल उपलब्ध गराउन निर्देशन।
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ पुनः राजनीतिमा फर्किने संकेत, नागरिकको मतको पवित्रता कायम राख्न संघर्ष गर्ने भनाई।
र राष्ट्रिय पौडी प्रतियोगितामा गौरीका सिंहद्वारा थप 3 राष्ट्रिय कीर्तिमान कायम, शुभम श्रेष्ठले पनि आज बनाए 2 कीर्तिमान।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
दुई दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एन्ड एएच,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 8 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 98-550-64-960, 98-550-52-783 र 98-550-64-602।
दिव्य एलईडी बल्ब 2 वर्षको वारेन्टी का साथ 14 साधारण चिम बाल्नु भन्दा एउटा दिव्य एलईडी बल्ब बाल्नुमै बुद्धिमानी। दिव्य एलईडी बल्ब उज्यालोमा छ दम, खर्च पनि कम। दिव्य एलईडी
बल्ब युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि नयाँ भर्ना खुलेको जानकारी गराइन्छ।
प्रवेश परीक्षा भदौ 17 गते। सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन,
फोन 056-572-982,
मोबाइल 98-550-50-859, 98-550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिचान नखुलेको रोगबाट 4 बाल बालिकाको ज्यान गएको छ। प्रतिष्ठानको बालरोग विभागका चिकित्सकहरूले समेत रोगको पहिचान गर्न सकेका छैनन्। ज्यान गुमाउने बालबालिका सबै 6-14 वर्षका छन्। ज्यान गुमाउनेमा इटहरीका राजु कार्की, सप्तरीकी प्रीति कुमारी चौधरी, उदयपुर ठोक्सिलाका प्रशान्त राई र धरानका विकल्प राई रहेका प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले जानकारी दिनुभयो। ती बालबालिकामा शुरूमा उच्च ज्वरो आउने, रगत बान्ता गर्ने, पेट दुख्ने लक्षण देखिएको उपचारमा संलग्न चिकित्सक डाक्टर प्रकाश पौडेलले बताउनुभयो। बालरोग आकस्मिक कक्षका चिकित्सक डाक्टर बसन्त राईले बालबालिकालाई लागेको रोगका बारेमा अहिलेसम्म केही थाहा पाउन नसकेको बताउनुभयो।
सर्वोच्च अदालतले बाढ़ी प्रभावितलाई व्यक्तिगत तथा संस्थागत रूपमा राहत वितरण गर्न बाटो खुला गरिदिएको छ। सर्वोच्चले अधिवक्ता सुनिल रञ्जनले दायर गरेको रिटमाथि सुनवाई गर्दै एकद्वार प्रणाली कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। सरकारले राहत वितरणलाई व्यवस्थित र समानुपातिक रूपमा सबै प्रभावितसम्म पुर्याउन भन्दै एकद्वार प्रणाली लागू गर्ने निर्णय गरेको थियो। अधिवक्ता सिंहले दायर गरेको रिटमा भएको सुनवाईमा सर्वोच्च अदालतले सरकारी संयन्त्रबाट मात्र राहत वितरण गर्दा प्रभावकारी नहुने भन्दै एकद्वार प्रणाली खारेज गर्न माग गरिएको थियो।
यसैबीच गृह मन्त्रालयले बाढ़ी प्रभावित क्षेत्रका नागरिकलाई महिना दिनसम्मका लागि खाना खर्च भन्दै दैनिक 70 रूपियाँ दिने प्रस्ताव गरेको छ। गृह मन्त्रालय सिंहदरबारमा आज पत्रकार सम्मेलन गरेर गृहमन्त्री जनार्दन शर्माले बाढ़ी प्रभावित जिल्लाका नागरिकलाई प्रति व्यक्ति प्रतिदिन दैनिक 70 रुपियाँ दिने प्रस्ताव गरेको जानकारी दिनुभयो। रकम दिएमा बाढ़ी प्रभावित क्षेत्रका नागरिकले नजिकैको पसलबाट किनेर खाना खान सक्ने भन्दै यस्तो निर्णय गरिएको पनि मन्त्री शर्माले बताउनुभयो। पसल नहुने ठाउँमा खाद्य संस्थानले बिक्री गर्ने व्यवस्था मिलाइने पनि उहाँले बताउनुभयो। यो प्रस्ताव अहिले मन्त्री परिषदमा लगिएको र मन्त्री परिषदले पारित गरेपछि मात्रै कार्यान्वयनमा हुने गृह मन्त्रालयले जनाएको छ। बाढ़ीबाट अहिलेसम्म 135 जनाको ज्यान गएको छ भने 30 जना बेपत्ता भएका छन् अनि 40 जना घाइते भएका छन्।
यस्तै भारतले बाढ़ी पहिरो प्रभावितका लागि 40 करोड़ नेपाली रूपियाँ सहयोग गर्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिफोन गरेर 40 करोड़ रूपियाँ नगद सहयोग गर्ने बताउनु भएको हो। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार भारतीय प्रधानमन्त्री मोदीले देउवासँगको फोन सम्पर्कमा बाढ़ी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नु भएको छ।
यसैगरी बाढ़ी र पहिरो प्रभावितका लागि नेपाल ट्रक यातायात व्यवसाय महासंघले सरकारलाई 15,01,111 रूपियाँ सहयोग गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि महासंघका अध्यक्ष अर्जुन राणा भाटले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज राहत रकम हस्तान्तरण गर्नुभएको हो। रकम बुझ्दै प्रधानमन्त्री देउवाले बाढ़ी पहिरो पीड़ितलाई छिटोभन्दा छिटो राहत पुर्याउन सरकारले प्राथमिकताका साथ आफ्ना संयन्त्र परिचालन गरिरहेको भन्दै सक्ने सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ।
यस्तै डडेलधुराको अजयमेरु गाउँपालिकाका शिक्षक तथा कर्मचारीको एक दिनको भत्ता र जनप्रतिनिधिको एक दिनको बैठक भत्ता बाढ़ी प्रभावितलाई दिने भएका छन्। बाढ़ी प्रभावितका लागि सहयोग पुगोस् भन्ने हेतुले आफूहरूको भत्ता पीड़ितलाई दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्टले बताउनुभयो।
वर्षापछि आएको बाढ़ीबाट झण्डै 10,17,88,00,000 रूपियाँ बराबरको पशुपक्षी नोक्सानी भएको छ। पशुपक्षी विकास मन्त्रालयले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरेर पूर्वी र मध्य तराई तथा बाँके बर्दियामा साउन 27 29 गतेसम्मको अविरल वर्षाका कारण बाढ़ी आएपछि पशुपक्षी तथा चौपाए मर्दा यो क्षति भएको हो। पशुपक्षी विकास मन्त्री सन्त कुमार थारूले आहतमा परेका किसानको हितका लागि केही समयभित्रै राहतका कार्यक्रम सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
एसओएस बालग्राम नेपालले बाढ़ी पहिरोका कारण आफ्ना बुबा आमा गुमाएका बाल बालिकालाई संरक्षण गर्ने भएको छ। पहाड़ी जिल्ला इलाम र तराईका बाँके बर्दिया सुनसरी मोरङ इटहरी बारा पर्सा रौतहट सिराहा सर्लाही महोत्तरी सहित 30 जिल्लाका बाढ़ी पहिरोको चपेटामा परेका र बुबा आमा गुमाएका बाल बालिकालाई एसओएसले संरक्षण गर्ने भएको हो।
बाढ़ी र पहिरो प्रभावित 30 जिल्लाका 80% नागरिक महामारीको जोखिममा छन्। स्वास्थ्य सेवा विभागले प्रभावित क्षेत्रमा बिरामी देखिए पनि अहिले नै महामारीको सम्भावना कम रहेको बताउँदै आएको छ। तर विभागले प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम पनि उत्तिकै रहेको भनेको छ। महामारी फैलिन नदिन आवश्यक स्वास्थ्यकर्मी र औषधिका लागि के काम भइरहेको छ त? मदन पौड्यालको रिपोर्ट।
बाढ़ी र डुबानले प्रभावित नागरिक भोकभोकै छन्। पेटभरि खान नपाएको हप्ता दिन भइसकेको छ। पिउने शुद्ध पानीसम्म प्रभावितले पाउन सकेका छैनन्। लगातार पानीमा भिजेका प्रभावित बिरामी पर्न थालेका छन्। गर्भवती बाल बालिका र वृद्ध वृद्धाको बिजोग छ। रुगाखोकी निमोनिया झाडा पखाला ज्वरोका बिरामी बढेका छन्। तर आवश्यक औषधि र स्वास्थ्यकर्मीको अभाव भएको छ। सर्लाही बलरा नगरपालिकाको हथियौल स्वास्थ्य केन्द्रका सिनियर अहेब विश्वनाथ शाह
भएको चाहिँ अलिअलि औषधि हामी दिने गरेका छौँ। यो सर्लाहीको रिमोट एरियामा छ, दक्षिण पश्चिम कुनामा छ, अनि त्यसैले जिल्लाबाट पनि त्यसको ध्यान हुँदैन यहाँ। अनि सर चाहिँ यस्तै छ अवस्था।
खाने पानीका पाइप फुटेका छन्, ट्युबवेल र इनार डुबेका छन्। सेफ्टी ट्याङ्कीको फोहोरले जताततै दुर्गन्ध बढेको छ। फोहोर र ढल पानीमा मिसिएको छ। बाढीमा मरेका जनावर पनि कुहिएका छन्। खाने पानी असुरक्षित भएको छ। त्यसै पनि लामखुट्टेले सताउने बेला हो। विस्थापितको आश्रय स्थलमा लामखुट्टेको बिगबिगी छ। तर अझै पनि बाढ़ी र डुबान प्रभावित जिल्लामा औषधि र आवश्यक स्वास्थ्य टोली पुग्न नसकेको खबर केन्द्रमा आइरहेको छ। स्वास्थ्य मन्त्रालयको नीति तथा योजना महाशाखाका प्रमुख प्राध्यापक डाक्टर श्रीकृष्ण गिरी
जहाँसम्म चाहिँ पुग्न सक्ने स्थिति छ त्यहाँसम्म स्वास्थ्य कर्मीहरू र औषधिहरूको पुग्ने व्यवस्था भएको छ। स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग क्षेत्रीय निर्देशनका अफिसहरू उहाँहरूसँग औषधिको त्यति ठूलो कमी छ भन्ने छैन। तर अहिलेको समस्या भनेको त्यो भइरहेको औषधिहरू सर्वसाधारणको हातमा पुर्याउन नसकेको अवस्था हो।
बाढ़ीले क्षति गरेका स्वास्थ्य संस्था बन्द छन्। कतिपय स्वास्थ्यकर्मी समेत सम्पर्कमा छैनन्। सर्लाही, बारा, पर्सा, चितवन, धनुषा, रौतहट लगायतका जिल्लामा अत्यावश्यक औषधि पनि पुग्न सकेको छैन। प्रभावित क्षेत्रमा रोगको महामारी फैलन नदिन तत्काल पानी शुद्धिकरण गर्ने औषधि र झूलसहित थप स्वास्थ्यकर्मी खटाउने गरी काम थालेको छ भन्नुहुन्छ नीति तथा योजना महाशाखाका प्रमुख प्राध्यापक डाक्टर श्रीकृष्ण गिरी।
पानी डुबान भएको र हेलिकप्टर पनि बस्ने ठाउँ नभएको एरिया अहिले पनि छ, जुन कुराहरू हामीले उद्धार गर्न गएका उद्धार टोलीहरूले पनि त्यो कुराहरू रिपोर्ट गरिरहेका छन् र जुन ठाउँसम्म जान सक्ने परिस्थिति छ त्यहाँसम्म स्थानीय निकायहरू मार्फत स्वास्थ्यका टिमहरू त्यस्तो सम्भावित चाहिँ रोगको जोखिम भएका ठाउँहरू र एकत्रित रूपमा विद्यालयमा बसेका टिमहरू अथवा चाहिँ कुनै गाउँहरू त्यस्तो ठाउँमा विभिन्न ठाउँहरूमा टोलीहरू
बाढी पहिरोपछि प्रभावित क्षेत्रमा रोग फैलन सक्ने उच्च जोखिम हुन्छ। त्यसैले प्रभावितलाई सुरक्षित बाससँगै सफा खानेकुरा, शुद्ध पानी र बिरामीलाई तत्काल उपचार आवश्यक छ।
रिपोर्टपछि अब खबरको सिलसिला। बाढ़ीका कारण विराटनगर विमानस्थलमा झण्डै 10 करोड़को क्षति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज विराटनगर विमानस्थलमा पत्रकार सम्मेलन गरी विमानस्थल संचालन तथा क्षतिको बारेमा जानकारी गराएको हो। प्राधिकरणका महानिर्देशक सचिन गौतमले विमानस्थलमा महँगा उपकरण जडान भएको हुँदा 10 करोड़ रूपियाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो। उहाँले विमानस्थल पहिलाको अवस्थामा आउनको लागि अझै एक महिना लाग्ने जानकारी पनि दिनुभयो। तर विमानस्थल भने भोलिदेखि सञ्चालनमा आउने गौतमले बताउनुभयो। विमानस्थलको हिलो 50 घण्टामा हटाइएकाले भोलि बिहान 9 बजेदेखि विमानस्थल खुला हुने क्षेत्रीय निर्देशक सुरेशमान सिंहले जानकारी दिनुभयो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
त्रिभुवन विश्वविद्यालयबाट सम्बोधन प्राप्त यस कान्तिपुर इन्जिनियरिङ कलेज थापाखेल ललितपुरमा बीई सिभिल, कम्प्युटर र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङमा भर्ना खुल्यो। इन्जिनियरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई यही 2074 श्रावण 32 गतेबाट भाद्र 3 गतेसम्म आवेदन फारम भर्न सूचित गरिन्छ। आवेदन फारम कान्तिपुर इन्जिनियरिङ कलेजको वेबसाइट www.kec.edu.np बाट अनलाइन भर्न सकिनेछ। सम्पर्क 5222904 5222905। विस्तृत जानकारीका लागि www.kec.edu.np।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ओएसएस मेडिकल कलेज भरतपुर चितवनमा बीएससी नर्सिङ, बीएन र बीपीएचमा भर्ना खुल्यो।
फारम बुझाउने अन्तिम मिति यही भदौ 9 गतेसम्म।
थप जानकारीका लागि ओएसएस मेडिकल कलेज भरतपुर चितवन,
फोन 056-533-472 533-577।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल शेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजको बीई सिभिल र बीएससी बायोकेमिस्ट्री विषयमा नयाँ भर्ना सम्बन्धी सूचना।
ओखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकहरूले पढाउने यस युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा बीई सिभिल र बीएससी बायोकेमिस्ट्री विषयमा भर्नाका लागि आवेदन फारम खुल्ला भएको छ।
फारम भर्ने अन्तिम मिति 2074 भदौ 2 गते, प्रवेश परीक्षा भदौ 3 गते।
सम्पर्क युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेज, चाकुपाट, ललितपुर।
फोन नम्बर 01-5260-1952-5992।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिचान नभएको रोगबाट चार बालबालिकाको ज्यान गयो, बाढ़ी पीड़ितलाई राहत वितरणका लागि एकद्वार प्रणाली लागू नगर्न सर्वोच्चको आदेश, बाढ़ी पीड़ितलाई दैनिक 70 रूपियाँ खाना खर्च दिने गृह मन्त्रालयको प्रस्ताव लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। निर्वाचन आयोगले प्रदेश नम्बर 2 असोज 2 गते हुने स्थानीय तहको चुनावका लागि जारी भएको आचार संहिता पूर्ण रूपमा पालना गर्न र गराउन सरकारलाई निर्देशन दिएको छ। आयोगको आज बसेको बैठकले आचार संहिता कार्यान्वयनका सम्बन्धमा आवश्यक सहयोग पुर्याउन र माग भएका कर्मचारी तथा सामग्री तत्काल आयोग र अन्तर्गतका निकायलाई उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिएको छ। चुनावका लागि आयोग तथा अन्तर्गतका कार्यालयले माग गरेका कर्मचारीहरू तत्काल खटाई पठाउने व्यवस्था गर्न, संचारको भरपर्दो व्यवस्था गर्न, निर्वाचन आयोग र अन्तर्गतका कार्यालय र निर्वाचन सामग्री भण्डार स्थलको सुरक्षा व्यवस्था मिलाउन, सुरक्षाकर्मी परिचालन गर्न आवश्यक व्यवस्था मिलाउन पनि आयोगले सरकारको ध्यान आकर्षण गराएको छ। त्यस्तै बैठकले असोज 2 गते चुनावका लागि मतदान केन्द्रहरू विद्यालय भवन तथा कम्पाउण्डभित्र पनि राखिएको भन्दै 2 प्रदेशका विद्यालयमा भदौ 27 गतेदेखि मतदान सम्पन्न नभएसम्म विदा गर्न पनि आग्रह गरेको छ। असोज 2 गते प्रदेश नम्बर 2 अन्तर्गत 8 जिल्लाका 136 स्थानीय तहमा चुनाव हुँदैछ।
डाक्टर बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीले 15 नेतालाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीका संघीय परिषद सदस्य समेत रहेका देवेन्द्र पौडेल सहितका नेताले ध्रुवीकरण समिति गठन गरेपछि उनीहरूलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो। उनीहरूले पार्टी नीति र विचार विपरीत काम गर्दै आएको र पटक पटक सचेत गराउँदा पनि पार्टी विरोधी गतिविधि गरेकाले निष्कासन गरिएको नयाँ शक्तिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले आज मात्रै देवेन्द्र पौडेलको नेतृत्वमा केन्द्रीय संयोजन समिति गठन गरेर नयाँ राजनीतिक कार्यदिशा र घोषणापत्र तयार गर्ने निर्णय गरेका थिए।
सरकारले पेट्रोलियम पदार्थको सहज ढुवानी र पाइपलाइन निर्माणका सम्बन्धमा भारतसँग छलफल गर्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका बेला सरकारले हवाई इन्धन, खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टीतेलको सहज ढुवानी, आपूर्ति तथा पाइपलाइन निर्माण एवं भण्डारणबारे छलफल गर्ने कार्यसूची बनाएको छ। आज बसेको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा परराष्ट्र सचिव शंकर दास बैरागीले प्रधानमन्त्री देउवाको भारत भ्रमणका एजेण्डाबारे जानकारी दिनुभएको हो। नेपाली सवारी साधनबाट ग्यास ढुवानी गर्ने, ती सवारी साधनलाई विशेष अनुमति पत्रको व्यवस्था भारत सरकारले गर्ने लगायत पेट्रोलियम पदार्थ आपूर्तिसँग सम्बन्धित सबै विषयमा प्रधानमन्त्रीको भ्रमणका बेला छलफल गरिने बताउनुभयो। नेपालका ग्यास व्यवसायीले आफ्नै बुलेटबाट ग्यास आयात गर्न वर्षौंदेखि गरेको प्रयास भारतीय पक्षबाट कार्यान्वयन नहुँदा उत्पन्न समस्या प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा समाधान खोजिने उहाँले जानकारी दिनुभयो। बैठकमा आपूर्ति मन्त्री शिवकुमार मण्डलले नेपाल भारत बीच पेट्रोलियम पदार्थ आपूर्ति तथा वितरणका निम्ति विगतमा भएका समझदारी तथा सम्झौता केही कार्यान्वयन हुन बाँकी रहेका र केही कार्यान्वयनका चरणमा रहेको बताउनुभयो।
भारतको बाटो हुँदै कुवेत जान लागेका चार युवतीलाई कपिलवस्तुको कृष्णनगरबाट उद्धार गरिएको छ। मानव बेचबिखन विरूद्ध काम गर्दै आएको केआई नेपाल संस्था र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले कृष्णनगर सीमानाकाबाट उनीहरूलाई उद्धार गरेको हो। महिनाको 40,000 तलब दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै उनीहरूलाई कुवेत लैजान लागिएको थियो। कुवेतमा रहेकी रीता मगरले भिसा पठाउने र दिल्लीबाट कुवेत जान सजिलो हुने भनेकाले आफूहरू त्यता जान लागेको उद्धार गरिएका युवतीहरूले बताएका छन्। उद्धार गरिएका उनीहरूलाई अहिले केआई नेपालको संरक्षणमा राखिएको छ। युवतीको घर नवलपरासी भएकाले अभिभावकलाई बोलाइएको र उनीहरू आएपछि जिम्मा लगाउने तयारी भइरहेको केआई नेपाल कपिलवस्तुका जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो।
भूकम्प अति प्रभावित काठमाण्डु, भक्तपुर, ललितपुर र सिन्धुलीमा पुनः सर्वेक्षणका लागि इन्जिनियर खटिएका छन्। भूकम्प अति प्रभावित अरू 10 जिल्लामा भने यसअघि नै पुनः सर्वेक्षणका लागि इन्जिनियरहरू खटिएका थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार यसअघि छुटेका 1,28,000 जना भूकम्प प्रभावितकोमा पुगेर उनीहरूले पुनः सर्वेक्षण गर्नेछन्। यसअघि लाभग्राही तथा प्रबलीकरणको सूचीमा नपरेका घरधुरीको मात्र पुनः सर्वेक्षण हुनेछ।
नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौँ आएको रूसी विमानसहितको टोली फर्किएको छ। एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न रूसी महासंघले पठाएको विमानसँगै अमेरिका, बेलायत, इटाली, स्विजरल्याण्ड, जर्मनी लगायतका देशबाट करिब 250 वैज्ञानिक टोली नेपाल आएका थिए। उनीहरू मौसमको अध्ययन गरेर फर्किएका हुन्। वैज्ञानिकको टोलीले नेपाल विज्ञान प्रज्ञा प्रतिष्ठान नास्टको समन्वय तथा नेपालका लागि जर्मन दूतावासको सहकार्यमा मौसमी अध्ययन गरेको हो। उच्च मौसमी अध्ययन नेपालको नागरिक उड्डयन र कृषि व्यवसायका लागि उपयोगी हुने नास्टका उपकुलपति प्राध्यापक डाक्टर जीवराज पोखरेलले जानकारी दिनुभयो। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विगत 17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित नेशनल कलेज अफ इन्जिनियरिङ सातो बाटो ललितपुरमा शैक्षिक सत्र 2074 लागि भर्ना खुल्यो।
विषयहरू सिभिल, कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिङ।
अनलाइन फारम nce.edu.np भर्न सकिनेछ।
थप जानकारीका लागि
नेशनल कलेज अफ इन्जिनियरिङ 01-5151-387 www.nce.edu.np
NCE, quality for excellence.
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
भर्ना खुल्यो।
विगत 17 वर्षदेखि इन्जिनियरिङ तथा व्यवस्थापन संकायमा उत्कृष्ट नतिजा ल्याउन सफल यस हिमालयन व्हाइट हाउस इन्टरनेशनल कलेजमा बीई सिभिल, बीटेक इन बायोटेक्नोलोजी, बीबीए, बीएसएम एन्ड ब्याचलर अफ लिबरल आर्ट्स एन्ड साइन्स, बीएलएएस विषयमा भर्ना खुल्यो।
फारम भर्ने अन्तिम मिति भदौ 2 गतेसम्म।
सम्पर्क हिमालयन व्हाइट हाउस इन्टरनेशनल कलेज, स्कूल अफ साइन्स एन्ड टेक्नोलोजी, खुमलटार, ललितपुर। फोन नम्बर 01-5552-376, मोबाइल 98-432-070-64।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि पनि स्वागत छ।
अब बाँकी खबर। सर्लाहीको विष्णु गाउँपालिका बेलवाका मनोज सिंहको पोखरीमा डुबेर ज्यान गएको छ। सर्लाहीको गोडैताबाट भारतको मलहनिया जाने क्रममा सिंह पोखरीमा डुबेको प्रहरीले जनाएको छ। यस्तै झापाको कचनकवल गाउँपालिका घेराबारीमा पानी जमेको खाल्डोमा डुबेर अमर श्रेष्ठका 11 वर्षीय छोरा सुलभको ज्यान गएको छ। बिहान घर नजिकै खेल्दै गरेका सुलभ हराएपछि खोजी गर्ने क्रममा उनलाई आफन्तले घर नजिकै रहेको खाल्डोमा डुबेको अवस्थामा भेट्टाएका थिए।
यस्तै खोलाले बगाउँदा दोलखामा एक वृद्धाको ज्यान गएको छ। भीमेश्वर नगरपालिका एक सुष्पा क्षमावतीको थाङ्ने खोलाले बगाउँदा गाउँकै पञ्चमाया थामीको ज्यान गएको प्रहरीले जनाएको छ। एक्लै खोला तर्न लाग्दा बगाएको देखे कि एक बालिकाले स्थानीय बासिन्दालाई खबर गरेकी थिइन्। त्यसपछि खोजी गर्दा थामीको शव झन्नै 200 मिटर तल भेटिएको थियो।
काभ्रेको नमोबुद्ध नगरपालिका 3 भेडाबारी छापका लालमाया तामाङको घरमा आज बिहान करेन्ट सर्ट भई आग लागि हुँदा झण्डै 5 लाख रूपियाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। आगलागीमा 2 लाख रूपियाँ पैसा र अरू सामान जलेर नष्ट भएको तामाङले बताउनुभयो। स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगो निभाएका छन्।
सामाजिक सञ्जाल फेसबुकबाट विभिन्न बाहनामा रकम माग गर्दै ठगी गरेको आरोपमा गोर्खाका विकास नेपाली पक्राउ परेका छन्। उनले फेसबुकमा खाल्टेपानी युवा क्लब नामको आईडी बनाई 2 वर्ष अघिदेखि पटक पटक गरी 1,60,000 रूपियाँ भन्दा बढी ठगी गरेको प्रहरीको आरोप छ। उनले केही समय यतादेखि चरित्र हत्या तथा धम्की दिई पैसा असुल्न खोजेकाले उनलाई आज काठमाडौँको गुङ्गबु बस पार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ।
कालीकोटमा टेलिफोन सेवा अवरूद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन्। हिजो बिहानदेखि सबै प्रकारका टेलिफोन नचलेपछि सेवाग्राही समस्यामा परेका हुन्। टेलिफोन सेवा अवरूद्ध हुँदा बैंकिङ, आईएमई लगायतका कारोबार समेत ठप्प रहेको कालीकोटबाट उज्यालो सहकर्मी मणिराज पाण्डेले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
इराकबाट जर्मनी हिँडेका पाँच नेपाली ग्रीसको जेलमा परेको र उनीहरूलाई नेपाल फर्काउने तयारी भइरहेको भन्ने खबर उज्यालो अनलाइनमा पढेपछि दिपेन्द्र मल्ल फेसबुकमा लेख्नुहुन्छ, नेपाली जहाँ गए पनि दुःख मात्रै पाउँछन्। नेपाल सरकारको अनुमति बिना ज्यानको बाजी राखेर तेस्रो मुलुक जान्छन्। सरकार उनीहरूले गल्ती नै गरे पनि सुरक्षित साथ छिटो भन्दा छिटो नेपाल फर्काउनु पर्यो।
बाढ़ी पहिरो प्रभावित क्षेत्रमा औषधिको अभाव भएमा तत्काल खबर गर्न सरकारको आग्रह भन्ने खबर पढेर सूरज ढकाल फेसबुकमा प्रश्न गर्नुहुन्छ, खबर त तत्कालै आउला तर औषधि चाहिँ खबर आएको कति महिनामा पुग्छ सरकार?
साथीहरूले सिप सिकेर विदेश जाँदा राम्रो हुन्छ भनेकाले सिप सिक्ने कुरा सोच्दैछु भन्ने कैलालीका सञ्जीव चौधरीको भनाई उज्यालोमा पढेपछि थापा टोप नाम राखेका साथी फेसबुकमा भन्नुहुन्छ, राम्रो विचार, किनकि विदेश गएर पसुताउनु भन्दा पहिले नै सोच्नु राम्रो हो। आखिर जहाँ गए पनि मेहनत गर्नुपर्छ र सिप अनुसारको पैसा पनि पाइन्छ। त्यसैले विदेश जानुभन्दा पहिले साथीभाइ आफन्तसँग सल्लाह गरेर जानकारी लिन अति आवश्यक छ।
भारतले निर्माण गरेको बाँधका विषयमा तेह्रथुमबाट टंक भट्टराईले हाम्रो आइबीआरमा आफ्नो विचार रेकर्ड गराउनु भएको छ।
तत्कालीन बाढीले तराईका सारा दक्षिणी भाग डुबानमा परि अकल्पनीय धनजनको क्षति हुनुमा सीमाबाट 8 किलोमिटर टाढा मात्र संरचना बनाउन पाइने अन्तर्राष्ट्रिय नियमलाई कुल्थेर सिमानामा बाँध बनाएको त्यस बाबत भारतलाई अन्तर्राष्ट्रिय अदालतबाट क्षतिपूर्ति असुल गरी उक्त संरचना भत्काउने हैसियत राख्ने नेतृत्व नेपाली नागरिक।
ट्विटरमा बीपी नाम राखेका साथी भन्नुहुन्छ, यतिका धेरै संघ संस्थाहरू बाढ़ी पहिरो प्रभावितलाई राहत बाँड्न गएका हुन् कि सेल्फी खिच्न, राहत भन्दा पनि आहत पो बढी देखियो त।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन ट्राइभ गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू प्रकाश ढकाल र विष्णु विश्वकर्मा। अब विदेशको खबर। पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफले पुनः राजनीतिमा फर्किने संकेत गर्नुभएको छ। भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतबाट अयोग्य ठहर गरेपछि पहिलोपटक अन्तर्वार्ता दिँदै शरीफले नागरिकको मतको पवित्रता कायम राख्न तथा त्यसको सम्मानका लागि आफूले संघर्ष जारी राख्ने बताउनुभयो। यो आफ्नो विरोध नभएर जनमतको सम्मानका लागि भएको उहाँले बताउनुभयो। तर आफू पुनः प्रधानमन्त्रीको कुर्सीमा बस्नका लागि यस्तो अभियानमा नलागेको पनि उहाँले स्पष्ट पार्नुभयो। प्रधानमन्त्रीको कुर्सी फूलको नभई काँडाको बिछौना भएको भन्दै यो कुर्सीमा बस्नु नै ठूलो त्याग भएको शरीफको भनाई छ। विदेशमा अवैध रूपमा सम्पत्ति जम्मा गरेको भन्ने आरोपमा शरीफलाई अदालतले अयोग्य ठहर गरेको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। काठमाडौँमा भएको 20 राष्ट्रिय पौडी प्रतियोगितामा आज 5 नयाँ कीर्तिमान बनेका छन्। आज महिलातर्फ गौरीका सिंहले 3 र पुरूषतर्फ शुभम श्रेष्ठले 2 नयाँ कीर्तिमान बनाएका हुन्। गौरीकाले हिजो 2 राष्ट्र कीर्तिमान बनाएकी थिइन्। आज 2 कीर्तिमान बनाउने शुभमले हिजो 1 कीर्तिमान बनाएका थिए।
यस्तै नेपाल आर्मीको आयोजनामा आजदेखि शुरू भएको प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता अन्तर्गत महिला 400 मिटर दौड़मा आर्मीकी कृष्णा चौधरी पनि कीर्तिमान बनाएकी छिन्। लगनखेल स्थित सैनिक शारीरिक तालिम केन्द्रमा भएको प्रतियोगितामा कृष्णाले 59.80 सेकेण्डमा दूरी पूरा गर्दै पहिलो भएर कीर्तिमान बनाएकी हुन्। उनले आफ्नै नाममा रहेको कीर्तिमान आज सुधार गरेकी हुन्।
र बंगलादेशले 15 वर्ष मुनिको साफ च्याम्पियनशीप फुटबलमा विजयी शुरूआत गरेको छ। दक्षिण एसियाली फुटबल महासंघ साफको आयोजनामा आजदेखि काठमाडौँमा शुरू भएको प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई 4-0 हराएको हो। समूह एमा बंगलादेश र श्रीलंका सहित भूटान छ। समूह बीमा रहेको नेपालले भने पहिलो खेल सोमबार मालदिवसँग खेल्नेछ। यस्तै नेपालले दोस्रो खेल बुधबार भारतसित खेल्नेछ। दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चार बालबालिकाको ज्यान गयो, बालबालिकालाई लागेको रोगको पहिचान हुन सकेन।
बाढी पीड़ितलाई राहत वितरण गर्न एकद्वार प्रणाली लागू नगर्न सर्वोच्चको आदेश, पीड़ित नागरिकलाई दैनिक 70 रुपियाँ खाना खर्च दिने गृह मन्त्रालयको प्रस्ताव।
दुई नम्बर प्रदेशमा जारी भएका आचार संहिता लागू गर्न सरकारलाई निर्वाचन आयोगको आग्रह, माग भएका कर्मचारी र सामग्री तत्काल उपलब्ध गराउन निर्देशन।
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ पुनः राजनीतिमा फर्किने संकेत, नागरिकको मतको पवित्रता कायम राख्न संघर्ष गर्ने भनाए।
र राष्ट्रिय पौडी प्रतियोगितामा गौरीका सिंहद्वारा थप 3 राष्ट्रिय कीर्तिमान कायम, शुभम श्रेष्ठले पनि आज 2 कीर्तिमान बनाए।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।